आउनुहोस्, हामीहरू आजको विषयमा जानेछौँ अनि योहन्नाको सुसमाचारबाट नै हामी आज हेर्नेछौँ। यहाँ मलाई अलिकति समस्या हुने गरेका छ। यो देखिन्छ यो राम्ररी?
देखिन्छ हजुर।
ल गुड। सो सधैँ झै तपाईँलाई आज पनि एउटा सानो अलिकति ऐतिहासिक कुरा तर एउटा उदाहरण हामी हेर्नेछौँ अनि त्यो उदाहरणमा जानु अगाडि तपाईँलाई मैले परमेश्वरको महिमा हाम्रो जीवनमा अनि हामी जे गर्छौँ परमेश्वरको महिमाको लागि गर्ने कुरा चाहिँ तपाईँलाई म भन्न चाहन्छु। अनि हामीले सधैँ पढेको जस्तो युहन्ना 17 अध्यायमा हामीले एक पदमा हेऱ्यौँ भनेदेखि यी कुराहरू भनिसक्नु भएपछि यसुले स्वर्गतिर आँखा उचाली भन्नुभयो, हे पिता, समय आइपुगेको छ, तपाईँको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्। यसु प्रभुको जीवन वास्तवमा एउटा मात्र उद्देश्य थियो, लक्ष्य थियो, परमेश्वरले खटाउनु भएको काम गरेर परमेश्वरको महिमा गर्ने। अनि यही सन्दर्भलाई लिएर हामी आज पनि अध्ययन गर्न प्रयास गर्छौँ। मेरो आशा छ परमेश्वरले हामीसँग व्यक्तिगत रूपमा अलिकति प्रकाश दिनुभएको होस्। अनि यहाँनिर मैले तपाईँलाई यो स्क्रिन देखाइरहेको छु। यहाँ यो क्याटाकिजम भनेको हामीले चाहिँ यो हामीले एक दुईवटा क्लास गरेको छ यसको बारेमा, क्याटेकिजम। त्यसमा 100 वटा प्रश्नहरू हुन्छन् अनि यो क्याटेकिजमको पहिलो 3टा प्रश्नहरूको बारेमा विचार गर्यो भनेदेखि यो 3टा प्रश्नले चाहिँ त्यो क्याटेकिजमको बाँकी सबै प्रश्नको उत्तरको सन्दर्भलाई चाहिँ तयार गरेको हामी देख्छौँ। अनि त्यसको बारेमा अलिकति यहाँ तपाईँलाई म भन्न चाहन्छु। पहिलो 3 प्रश्नले बाँकी आउने सबै कुराहरूको लागि निर्देशित गर्छ। यसले जीवनको अर्थ के हो र हामीलाई यसबारे यस अर्थबारे कसरी सजग गराउँछ भनेर सिकाउँछ। यो 3टा प्रश्न हेर्दाखेरि क्याटेकिजमको, अब तपाईँलाई मैले क्याटेकिजम मसँग 2-3टा किताब छ यसको, तर यसबाट मैले खालि यो 3टा प्रश्न, पहिलो प्रश्न चाहिँ मानवताको सर्वोच्च उद्देश्य के हो अथवा मानिसहरूको जीवनमा सबैभन्दा मुख्य उद्देश्य के हो। सी कतिचोटि क्रिस्चियनहरूले यति धेरै सोचे हुँदैन, धेरै जस्तो मान्छेहरूको विचारमा क्रिस्चियन हुने पनि आफ्नै लागि होइन, यता कता झट्ट विचार गर्दा क्रिस्चियन हुने आफ्नै लागि जस्तो लाग्छ, तर बाइबलमा त्यसको बारेमा के भनेको छ? त्यस कारण तपाईँहरू म साँच्ची नै स्वर्ग जाने आशा गर्छौँ, परमेश्वरको आशिषमा भरिने आशा गर्छौँ, परमेश्वरमा आत्मिकी परिपक्वता पाउने आशा गर्छौँ, परमेश्वर सँगसँगै आनन्द र भरपूरको जीवनको आशा गर्छौँ भने परमेश्वरले के भन्नुभएको छ त्यसको बारेमा, त्यसमा केही ध्यान दिने जरुरी छ। अनि यो प्रश्नको उत्तरमा आज तपाईँलाई यसको मैले बाइबल पढ चाहिँ पद चाहिँ पढ्दिनँ, बाइबलको पदहरू छ यसको बारेमा। सो पहिलो चाहिँ सर्वोच्च उद्देश्य चाहिँ मानव जातिको सर्वोच्च उद्देश्य परमेश्वरको महिमा गर्नु र सधैँभरि उहाँसँग आनन्दमा रहनु। यो कुरा विचार गर्नुहोस्, हरेक व्यक्तिको लागि उद्देश्य भनेको चाहिँ परमेश्वरको महिमा गर्ने। अर्को कुरो, परमेश्वर के चाहनुहुन्छ? उहाँ जहाँ हुनुहुन्छ त्यहाँ त आनन्द हुन्छ होइन? तपाईँको र मेरो परमेश्वरसँग जुन प्रकारले आत्मिकी संगति हुनुपर्ने हो त्यो संगति स्थापित भयो भने त्यसको परिणाम चाहिँ तपाईँहरूमा आनन्दले भरिन्छौँ। यहाँनिर दोस्रो प्रश्नको तपाईँलाई देखाउँछु, दोस्रो प्रश्नमा यो कसरी गर्ने भनेर देखाउन परमेश्वरले हामीलाई के प्रयोग गर्नुहुन्छ, परमेश्वरको महिमा र उहाँ सँगसँगै आनन्दमा सहभागी हुने कुरा चाहिँ कसरी हुन्छ भन्ने कुरा चाहिँ परमेश्वरले के कसरी हामीलाई बताउनुहुन्छ। यहाँनिर त्यसको उत्तरमा परमेश्वरले उहाँको महिमा र आनन्द कसरी गर्ने भनेर देखाउन आफ्नो वचन बाइबल, पुरानो र नयाँ नियम प्रयोग गर्नुहुन्छ। अर्को शब्दमा वास्तवमा बाइबलका पुरानो र नयाँ नियमको शिक्षामा हामी त्यो कुरा पाउँछौँ कि हाम्रो उद्देश्य चाहिँ परमेश्वरको संगतिमा रहने। तेस्रो प्रश्न, बाइबलले हामीलाई खास गरी के प्रकाश दिएको छ? बाइबलमा तपाईँ र मेरो लागि के प्रकट गरिएको छ? के को प्रकाश गरिएको छ? के सिकाइएको छ? अनि यहाँनिर उत्तरमा विशेष गरी बाइबलले हामीलाई परमेश्वरबारे के विश्वास गर्नुपर्छ र परमेश्वरले हामीलाई कसरी जिउने आज्ञा दिनुहुन्छ भनेर प्रकाश यहाँ सछुटेछ, प्रकाश दिन्छ। भन्दाखेरि विश्वास कसरी गर्ने, होइन, हामीले विश्वास केमा गर्ने र हामी परमेश्वरमा कसरी जिउने, यो कुराको बारेमा परमेश्वरको वचनले हामीलाई प्रशस्त कुरा सिकाउँछ, जुन चाहिँ तपाईँ र मैले सधैँ सिकिराखेका छौँ। त्यसैले आजको विषय तपाईँलाई मैले सुरुमै भने, आजको विषय चाहिँ परमेश्वरको महिमाको निम्ति उहाँको इच्छा जान्नु र गर्नु। सो आज खासमा यो विषय हो, होइन, त्यसैलाई तपाईँले अर्को अलिकति पुरा भन्न सक्नुहुन्छ, परमेश्वरको महिमाको निम्ति उहाँको शक्तिमा परमेश्वरको इच्छा जान्नु र गर्नु। यहाँ चाहिँ के छ, परमेश्वरको इच्छा हामीलाई कसरी थाहा हुन्छ अनि कसरी गर्न सकिन्छ, यो परमेश्वरको इच्छा जान्नु, अर्को कुरो त्यसलाई पुरा गर्नु, दुइटै कुराको लागि चाहिँ के हुन्छ, परमेश्वरको शक्तिको आवश्यकता हुन्छ। यो कुरो हामीले प्रष्ट सिक्नुपर्छ। तपाईँ र मैले बाइबलको शिक्षा अनुसारको क्रिस्चियन जीवन परमेश्वरको आत्माको शक्ति बाहेक गर्न सक्दैनौँ, यो कुरो क्लियर थाहा पाउनु पर्यो। तपाईँ र म जो चाहिँ शारीरिक कुरा पुरा गरेर हिँड्छौँ, पाप गरी हिँड्छौँ, होइन, हुन त हामीलाई पाप भनेर सोच्दैनौँ, किन हामी त्यही संसारमा बस्छौँ, धेरै जस्तो क्रिस्चियनहरू त्यस्तै हुन्छ। तपाईँले अहिले कतिको पढ्नुहुन्छ यो संसारको क्रिस्चियनहरूको बारेमा? अब बेलायतमा क्रिस्चियनहरूले जेन्डर न्युट्रल हुनु पर्यो भनेर डिसिजन गरे अरे, चर्च अफ इङ्ल्यान्ड भन्छ, जुन चर्चमा चाहिँ राजा अहिले बेलायतमा राजा छ, राजा जान्छ, त्यो चर्चले अहिले के गर्यो, जेन्डर न्युट्रल, तपाईँलाई थाहा छ त्यसको मतलब, हि र सी नभन्ने, इट्स अ भेरी डेन्जरस, एकदम डेन्जरस। अर्को शब्दमा भन्नुपर्दा शैतानको काम भइरहेछ चर्चमा। त्यही कारणले तपाईँलाई म घरिघरि घचघचाइरहेको छु के छ भनेदेखि नि, कतिचोटि मान्छेहरूको विचारमा चाहिँ ऊ पनि क्रिस्चियन, म पनि क्रिस्चियन, फलानु अर्गनाइजेसनको पनि क्रिस्चियन, हामीलाई के विचार लाग्छ नि, म पनि ऊ जस्तै क्रिस्चियन, कमसेकम उसले गरे जस्तै काम गर्छु, म पनि ठिक छु। परमेश्वरको वचनले के भन्छ, प्रियहरू हो, तपाईँ र म त्योभन्दा बाहिर छौँ भने क्रिस्चियनको नामले केही हुनेवाला छैन, त्यो कुरो क्लियर थाहा पाउनुपर्छ। त्यही कुरो हामी बाइबलमा हेरिरहेछौँ। अब एउटा मुख्य कुरा तपाईँलाई, होइन, परमेश्वरको अब यहाँनिर के छ त भन्दाखेरि, परमेश्वरको शक्तिले हामीलाई उहाँको इच्छा जानकारी हुन्छ र उहाँको इच्छा पुरा गर्ने काम हुन्छ परमेश्वरको शक्तिले। त्यसैले क्रिस्चियन पुरानो नियममा दशाज्ञा दिएको छ, कतिजना मान्छेहरूको विचारमा चाहिँ यहुदीहरूलाई दशाज्ञा दियो अनि उनीहरूले त्यो दशाज्ञा पुरा गर्यो, तर हामीले बाइबलमा राम्रोसँग याद गर्यो भने, राम्रोसँग अध्ययन गर्यो भने, एउटा निचोडमा के पुग्छ भने, कसैले पनि दशाज्ञा पुरा गरेर परमेश्वरमा सही हुन सकेन, मान्छेको शक्तिबाट। पावलले त त्यसको बारेमा धेरै कुरा भनेको छ, रोमीमा, गलातीमा, अरू पुस्तकहरूमा प्रशस्त त्यसको बारेमा शिक्षा दिएको छ कि हामीले परमेश्वरको व्यवस्था पुरा गरेर धार्मिकता कमाउन सकेन, शुद्ध हुन सकेन। त्यसकारण रोमी 3 अध्यायको 21 पदमा के भन्छ, व्यवस्था पुरा गरे बिना नै परमेश्वरबाट आउने धार्मिकता अब प्रकट भएको छ, जुन ख्रिस्ट येशूमा हो। उहाँले गरेको जति पनि क्रुसको कामहरू छ, त्यो परमेश्वरले खटाउनु भयो संसारमा, 2000 वर्ष अगाडि नै आउनुभयो, उहाँले जुन गर्नुभयो, अब मानिसहरूको जीवनमा जो पाप थियो, उनीहरूले भोग्नुपर्ने दण्ड थियो, उनीहरूले परमेश्वरको नियमअनुसार जिउन नसक्ने जो अवस्था थियो, येशूले कमाउनु भएको त्यो जुन धार्मिकता छ, त्यसबाट चाहिँ हाम्रो पापको दण्डको सट्टामा सबै येशूले भोग दिनुभयो, उहाँ मरिदिनु भयो, होइन। त्यसैले यो सबै कुरा चाहिँ किन गर्ने भन्दा, यहाँनिर यो कुरा परमेश्वरको महिमा। सो आज तपाईँलाई मैले मुख्य कुरा बताउन खोजिरहेको छु यहाँ, परमेश्वरको महिमा। अघि तपाईँलाई मैले एक यहाँ भनेको थिएँ, के छ त सर्वोच्च उद्देश्य मान्छेको जीवनको, परमेश्वरको महिमा गर्नु, परमेश्वरको महिमा गर्नु सर्वोच्च उद्देश्य चाहिँ मानिसहरूको जीवनमा, हरेक व्यक्तिको जीवनमा हो, चाहे तपाईँ प्रचारक बन्नुहोस् नबन्नुहोस्। जो मान्छेले आफैलाई म परमेश्वरमा विश्वास गरेको परमेश्वरको छोराछोरी भनेर भन्छ, उसको जीवनमा यो कुरा हुनुपर्छ, परमेश्वरको महिमा। अनि क्लियर तपाईँलाई बाइबलबाट हामी के सिक्छौँ भने नि, त्यही कारणले धेरै मान्छेहरू बाइबल जान्या छैन, काहीँ तालिम पा छन् त्यसको बारेमा, त्यस कारणले उनीहरूले जुन जुन कुराको बारेमा बढी बोल्या छ अनि नबुझ्या मान्छेहरू त्यसकै पछि लाग्छन्। बाइबलमा भरमाउने कुराको बारेमा धेरै छ, अङ्ग्रेजी शब्द डिसिप, त्यसको बारेमा आज तपाईँलाई म सिकाउँदिनँ, तर अन्तका दिनहरूमा सबभन्दा बढी मान्छेलाई झुक्याउने कुरा के, डिसिप, भरमाउने, छल्ने कुरा चाहिँ प्रशस्त आएको छ, कहिलेकाहीँ बाइबलकै शिक्षाको छलाई। यी सबै कुराले के गर्छ, परमेश्वरको महिमा र परमेश्वरलाई सेवा गर्नुको सट्टा हामी संसारिक बन्छौँ। अनि हामीलाई लाग्छ हामी राम्रै छौँ, ठिकै भइराखेका छ, तर होइन, यसरी सैतानले छल्छ। त्यसैले आज तपाईँलाई एउटा व्यक्तिको बारेमा म भन्नेछु, विलियम चाल्मर्स बर्न्स। ऊ चाहिँ 1815 जन्मिएको हो, 1868 मरेको। अस्तिको हप्ता तपाईँलाई मैले दुई तिनजनाको नाम भनेको थिएँ, आई डोन्ट नो यु रिमेम्बर अर नट। म यो किन भन्छु भने दिस वाज अ रियल हिस्ट्री, उनीहरूको किताब लेखेछ उनीहरूको बारेमा। अनि वास्तवमा 1800 1900 धेरै शक्तिशाली परमेश्वरका जनहरू थिए, आज पनि एक दुईजना छन्, त्यसको नाम चाहिँ बिस्तारै आउँछ। अब योभन्दा अगाडि हामीले बिल्ली ग्रामको नाम सुन्छौँ, बिल्ली ग्राम अहिले बितिसक्नुभयो, उहाँले गरेको कामहरू हामीलाई थाहा छ। तर अहिले कति धेरै टिभी इभान्जलिस्ट जो फेसबुकमा, युट्युबमा, इन्स्टाग्राममा तपाईँले देख्नुहुन्छ नि, मिठा मिठा शब्द भनेर आउने, हामीले एकदम होसियारी हुनुपर्छ कि यो व्यक्तिहरूको शिक्षा, यो मानिसहरूको कुरा गलत पनि हुनसक्छ। त्यही कारण मैले तपाईँलाई भने नि, अमेरिका अथवा बेलायतका धेरै चर्चहरू गलत बाटो गइसक्यो, मैले अहिले सुरुमा भनिसकेँ, अहिले भर्खरैको कुरा, अमेरिकाको चर्च अफ इङ्ल्यान्ड भनेको अमेरिकाको राजा जाने, पहिला रानी जाने चर्च, उनीहरूको नियम अहिले के भयो भने जेन्डर न्युट्रल भने, तपाईँले बुझ्नुहुन्छ हुन थाहा छैन, जेन्डर न्युट्रल, इट्स अ सिरियस म्याटर। त्यसैले तपाईँलाई म यो कुरा भन्न चाहन्छु आज, यो एकजना व्यक्ति, यो व्यक्ति चाहिँ यो बेलाको होइन, यो व्यक्तिको बारेमा धेरै कुरा छ तपाईँले भन्न सक्नुहुन्छ, तर ऊ आजभन्दा यहाँ के लेख्छ, विलियम चाल्मर्स बर्न्स उसको नाम, अनि उनी चाहिँ एक महान स्कटिस भनेर लेख्न खोजेको, यहाँ के भयो थाहा छैन, स्कटिस भयो, स्कटल्यान्डको क्रिस्चियन प्रचारक थिए। अनि वास्तवमा स्कटल्यान्डमा यो बेलामा एउटा ठुलै जागृति भएको थियो, एकदमै आत्मिकी जागृति भएको थियो, त्यसमा यो मान्छेको प्रचार, यो चाहिँ एकदम शक्तिशाली प्रचारक थियो अरे। अनि पछि चाहिँ त्यहाँबाट पछि ऊ 24 कति वर्षको भएपछि चाहिँ उसलाई चाहिँ परमेश्वरले चाइनामा जाने अगुवाई दिनुभयो, ऊ चाहिँ मिसिनरी भएर, आजभन्दा 176 वर्ष अगाडि कुरा हो, चाइनामा कम्युनिजम आउनु अगाडि मिसिनरीहरू गएर प्रचार गर्न पाउँथ्यो। जब माओ सेतुङ आयो सबै क्रिस्चियनहरूलाई मारिदियो, धेरै जस्तो क्रिस्चियनहरू अन्डरग्राउन्ड गयो, अनि पक्का विश्वास गर्ने क्रिस्चियनहरू आज पनि चाइनामा अन्डरग्राउन्ड छ, किनभने अहिलेको सिजेमपेन चाहिँ पक्का क्रिस्चियनहरूको विरोधी छ, अनि कति धेरै चर्चहरू चाहिँ के भन्छ त्यसलाई, सरकारमा दर्ता भएको राज्यसँगै, तर तिनीहरू चाहिँ नामधारी, चिनमा त्यस्तो खालको कुरा छ, त्यो कुरो हामीलाई कतिचोटि थाहा हुँदैन। हामी वास्तवमा कोसँग नाच्न हुन्छ, कोसँग नाच्नु हुँदैन, कसलाई कोसँग सहमति हुनुहुन्छ, यो कुरो नै हामीलाई थाहा हुँदैन। त्यो थाहा नहुनुको मुख्य कारण के छ भने, हामीलाई परमेश्वरको इच्छा हाम्रो जीवनमा के छ थाहा नभएर, त्यस कारण परमेश्वरको वचन बुझ्नु कति जरुरी छ। यो व्यक्तिको बारेमा भन्दै गर्दा, विलियम चाल्मर्स बर्न्स, एमेजिङ गाई, उसको बारेमा धेरै कुरा पढ्न सकिन्छ, तर तपाईँलाई एउटै कुरा के भन्न खोजिरहेको छु मैले भने नि, स्कटल्यान्डमा यति धेरै मान्छेको बिचमा उसले प्रचार गरिरहेको थियो, यति प्रभावकारी भइरहेको थियो, अनि उसलाई चाहिँ चिनमा मिसिनेरी भएर जाने बोलावट आयो, अनि मान्छेहरूले उसलाई सोधेछ, तिमी किन चिन जान लागेछौ, अनि धेरै जस्तो मान्छेको उत्तर के हुनुपर्ने भने, म चिनमा गएर प्रशस्त आत्मा बचाउने काम गर्छु, चर्च वृद्धि गर्ने काम गर्छु, यति एउटा चर्च सुरु गर्छु, यति मान्छेलाई विश्वास ल्याउँछु, होइन। थाहा छ उसले के भन्यो? परमेश्वरको महिमा गर्छु। अनि मान्छेहरूले लेखेको उसको बारेमा, परमेश्वरको महिमा गर्न यो व्यक्ति यस्तो, त्यो यो चाहिँ चिनमा गएर चिनकै लुगा लगाएको, हडसन टेलर भन्दा त्यही बेलातिरकै कुरा हो। अनि ऊ चाहिँ चिनमै मर्छ र उसलाई चिनमै गाडिन्छ परमेश्वरको महिमाको लागि। यस्तो समर्पित मान्छेहरू हामीले देख्दछौँ। त्यस कारणले यो यो व्यक्ति चिनमा गएर धेरै आत्माहरू बचाउने भन्दा उसको जीवनको मुख्य लक्ष्य चाहिँ परमेश्वरको महिमा गर्नु थियो। त्यस कारण तपाईँलाई आज म एउटा कुरा, यही कुरा भन्न लागेको छु। तपाईँ र म कसैले थाहा पाउनको लागि, कसैले स्यापास भन्नुको लागि, कसैसँग आफ्नो केही देखाउनको लागि, आफ्नो नाम अगाडि बढाउ, धेरैचोटि हामी त्यस्तो सोच पनि लागिरहेको हुन्छौँ। त्यो सबै कुराको लागि चाहिँ हामीले यो हाम्रो सेवा गर्ने होइन। तपाईँले आफैलाई जहिले पनि मूल्याङ्कन गर्नुपर्छ, आफैलाई जाँच्नुपर्छ। आत्मा के भन्छ त्यसलाई, आत्मा जाँच भन्छ के भन्छ, होइन? कि हामी परमेश्वरको महिमाको लागि जिउँदैछौँ कि अरूहरू मान्छेको अगाडि म पनि राम्रो प्रचारक हो भन्ने देखाउने विचार छ। त्यस कारण तपाईँलाई म भन्छु, यो संसारमा, यो हाम्रो मण्डलीमा पनि मेरो पोस्ट ठुलो, म सबैले जयमसी गर्ने व्यक्ति, यो मुख्य छैन, यो के पनि मुख्य छैन। तपाईँको जीवनमा परमेश्वरको महिमा हुन्छ कि हुँदैन, तपाईँले भनेका कुरा, तपाईँले गरेको काम, मान्छेहरूसँग कुरा गर्दाखेरि कसको महिमा खोज्नुहुन्छ? अलिकति पनि तपाईँ झुट्टा कुरातिर जानुहुन्छ, घमण्डतिर, विद्रोहतिर, विरोधतिर जानुहुन्छ, प्रियहरू हो, त्यो पाप हो, त्यसले परमेश्वरको महिमा गर्दैन। सो यो चाहिँ क्रिस्चियन र अक्रिस्चियनमा वास्तवमा फरक हो। त्यस कारण हामी एक प्रकारले जागृतिको क्रिस्चियन खालको कुरा गरिरहेको छौँ। तपाईँलाई त म भन्छु, मेरो जीवनमा चाहिँ हरेक पटक यही कुरा आएको छ। म जब विश्वास गरेँ, म नास्तिकबाट विश्वास गरेँ, मेरो जीवनको परिवर्तन एकदम ठुलो थियो। त्यही कारण मेरो सबै परिवारलाई ख्रिस्टमा ल्याउने कुरामा म लागि परे। तपाईँले अरू मान्छे त्यति धेरै भेट्नुहुन्न जसले आफ्नो सबै दाजुभाइ आमा बुबा विश्वास गरेको, मैले गरे होइन, तर ममा जिउनु हुने परमेश्वर मैले विश्वास गरेको थिएँ। बुझ्नुहुन्छ तपाईँले? आज पनि म त्यही विश्वास गर्छु। म जुन बाइबल कलेजमा गएको थिएँ, यस्तै खालको प्रचार हुन्थ्यो त्यहाँ। कति पनि सेल्फिस कुरा नहुने, फ्लेस भन्ने अङ्ग्रेजी शब्द, यो फ्लेस भनेको चाहिँ फ्लेसको लागि जिउने। बाइबलमा पहिलो युहन्नाको 2 अध्यायमा शारीरिक अभिलाषा, संसारको अभिलाषा भन्ने कुराहरू त्यहाँ छ। 3 कुरा, आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेखी हो। यो त अङ्ग्रेजीमा फ्लेस भन्छ, नेपालीमा भन्यो भने शरीरको काम भन्छ, तर त्यसलाई हामीले राम्रोसँग बुझ्नलाई हामीले शिक्षा पाउनु जरुरी छ। मानिस जन्मिँदाखेरि आदमबाट एउटा पापपूर्ण स्वभाव लिएर जन्मिन्छ हरेक व्यक्ति। जबसम्म ख्रिस्टले हाम्रो हृदय शुद्ध गरेर हाम्रो विचार शुद्ध गर्ने, यो अर्को विषय हो। क्रिस्चियन हुनु भनेको चाहिँ खालि धर्म परिवर्तन अथवा यो सबै कुरा होइन। यद्यपि हामी भन्छौँ विश्वास गरेर हामीले मुक्ति पायौँ, मैले विश्वास गरेँ, तर जब कुनै व्यक्ति येशु ख्रिस्टमा विश्वास गर्छ नि, उसको नयाँ हृदय, उसको नयाँ समझ, नयाँ मन, विचार, यो परिवर्तन हुन्छ। जबसम्म त्यो हुँदैन नि, हामीले नयाँ ख्रिस्टलाई हाम्रो हृदयमा लिएको हुँदैन। मैले टाइम छिटो भनेको छु, म तपाईँलाई अहिले नै के भन्छु भने नि, म ढिलो गएँ भने तपाईँहरू जसलाई हतार हुन्छ जानुहोस् है, मलाई कति पनि दुःख लाग्दैन, आउनुभयो होइन, म चाहिँ छिटो सिधाउनु प्रयास गर्छु, तर तपाईँलाई जब अप्ठ्यारो हुन्छ तपाईँले जानुहोस्, मलाई एकदम खुसी छ त्यसमा, कमसेकम तपाईँ आउनुभयो, तर म छिटो सिधाउने प्रयास गर्छु। तर आज तपाईँलाई मुख्य विषय मैले के भनेको छु, परमेश्वरको महिमामा जिउने कुरा, यो नै सबभन्दा मुख्य हो। तपाईँ र मैले छान्नुपर्छ, योभन्दा अगाडि यस्तो कुरा गरेका छैन भने पनि हामीले विचार गर्नुपर्छ, हामीले आफैलाई परमेश्वरप्रति समर्पण भएको छ कि छैन, यो सबभन्दा नम्बर वान कुरो। बाइबलमा त प्रशस्त यसको बारेमा मेसेज छ। येशु प्रभुले सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने केही लाभ हुँदैन, मलाई प्रभु प्रभु भन्ने कोही स्वर्गको राज्यमा जाँदैन। तर त्यो जसले दिनहुँ आफैलाई इन्कार गर्छ, आफ्नो क्रुस बोक्छ, र मेरो पछि लाग्छ यी सबै वचनहरूमा परमेश्वरको भरपूर जीवन कसरी प्राप्त हुन्छ, येशूबाट नयाँ भएर जन्मेको व्यक्ति कस्तो हुन्छ भनेर बताउन खोजेको कुरा हो। अनि पावलले मेरो निम्ति जिउनु ख्रिस्ट, मेरो निम्ति जिउनु ख्रिस्ट, मर्नु लाभ। यदि तपाईँ र मैले साँच्ची नै परमेश्वरलाई हाम्रो जीवनको रूपमा ग्रहण गर्यौँ भने, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ उहाँसँगै हामी बौरी उठेका छौँ भने माथिका कुरा खोज्छौँ। हामीले कलसी 3 अध्यायमा पाउँछौँ, बाइबलमा प्रशस्त यस्ता कुराहरू छन्। त्यसैले तपाईँलाई योहन्ना 17 अध्यायको कुरा गर्दै गर्दा खालि 16 अध्याय अझ 11, 12, 13, 14, 15, 16 यो पुरै पढ्यो भने बल्ल तपाईँले यो 17 अध्याय बुझ्नुहुन्छ। त्यस कारणले यो 11 देखि 17 अध्यायसम्म येशू प्रभुले प्रार्थना गरेर क्रुसमा जानु अगाडिको एमेजिङ, उहाँले किन संसारमा आउनुभयो, के गर्नुभयो, कसरी जिउनुभयो, यो कुराहरूमा उहाँको भित्री हृदयका कुराहरू पाउँछौँ। अनि उहाँले यी कुरा भन्नुभएपछि परमेश्वरको अनुग्रहमा हामी अनन्त जीवन सित्तैको उपहार पाउँदछौँ। यी कुरा भन्नुभएपछि मैले अघि तपाईँलाई 17 अध्याय युहन्नाको 1 पद पढेँ, अनि वास्तवमा परमेश्वरको अनुग्रहमा अनन्त जीवन। अनि यहाँनिर दुईटा कुरा मैले पहिला पनि सिकाएको थिएँ, एउटा अनुग्रह एउटा कृपा, बाइबलमा के अरे अङ्ग्रेजीमा ग्रेस भन्छ एउटा, मर्सी भन्छ एउटा। सो ग्रेस भनेको चाहिँ सित्तैमा पाउने उपहार जस्तो कुरा भयो, हामी डिजर्भ गर्दैनौँ। ग्रेसमा चाहिँ के गर्छौँ, हामीले अनन्त जीवन पाउँछौँ, जो हामीले कमाएको होइन, हामीले पाउन योग्यका पनि छैनौँ, त्यो उपहारको रूपमा, जस्तो हामीलाई कसैले गिफ्ट दिएको जस्तो। सो त्यहाँ चाहिँ ग्रेस हो, त्यो परमेश्वरको ग्रेस हामीलाई उपहार दिनुहुन्छ। दोस्रो कुरा चाहिँ के हो, कृपा, मर्सी। मर्सी भनेको चाहिँ हामी चाहिँ पापको बदलामा दण्ड दिनु लायकको छौँ, हामीले गरेका पापहरूको दण्ड चाहिँ मृत्यु हो खासमा, तर त्यो मृत्युमा हामीलाई दया गरेर कृपा गरेर येशु प्रभु हाम्रो ठाउँमा मरेर हामीलाई त्यसबाट छुटकारा दिनुहुन्छ, हाम्रो पाप क्षमा हुन्छ, हामीले पाउने दण्ड पाउँदैनौँ। जो ख्रिस्टले बोक्नुभयो हामी उहाँमा विश्वास गर्छौँ, उहाँको धार्मिकता लिएर फेरि परमेश्वरको अगाडि पाप रहित भएर फेरि परमेश्वरसँग सम्बन्ध गर्छौँ। त्यस कारणले कुनै पनि क्रिस्चियन चाहिँ परमेश्वरको निम्ति जिउने हुनुपर्दछ। अनि उद्धारको एउटा पक्ष चाहिँ पाप क्षमा, जुन चाहिँ पापको दण्ड पाउनुबाट छुटकारा, त्यो चाहिँ उहाँको कृपाबाट आउँछ भने, अर्को पक्ष अनुग्रह, जसले चाहिँ हामीलाई सित्तैमा हामीले योग्य छैनौँ पाउनलाई तर अनन्त जीवन पाउँछौँ। तर जब हामी अनन्त जीवनमा आउँछौँ त्यो प्रोसेसमा के हुन्छ, हामी परमेश्वरको सम्बन्धमा आउँछौँ। युहन्ना 1 अध्यायमा, पहिलो युहन्नाको 1 अध्यायमा पुरा त्यही सम्बन्धको बारेमा छ, वास्तवमा सङ्गतिको बारेमा छ। हाम्रो सङ्गति पिता पुत्रकोमा छ, हामीले जुन सुन्यौँ, जुन जुन देख्यौँ, आफैले छोयौँ, त्यो कुरा जुन अनुभव गरेका छौँ, त्यो तिमीहरूलाई भन्दैछौँ भनेर प्रेरित युहन्नाले 1 युहन्नाको 1 अध्याय लेखेका छन्। अनि वास्तवमा त्यो सम्बन्धको कुरामा ज्योतिको कुरा छ। ज्योति भनेको तपाईँलाई थाहा छ, त्यहाँ अन्धकार हुँदैन। युहन्ना 1 अध्याय, 1 युहन्ना 1 अध्यायको 7-8 तपाईँले हेर्नुभयो भने त्यो कुरा पाउँछ। 8 के छ, हामी ज्योतिमा छु भन्छौँ तर अन्धकारका कुराहरूलाई हाम्रो जीवनमा दिन्छौँ ठाउँ, हामी झुट्टा हुन्छौँ भन्ने कुरा पनि त्यहाँ छ। सम्बन्धको र उहाँको नयाँ जीवनमा हामी बढ्दै जानुपर्ने हुन्छ। अनि 1 पत्रुस 3:18 हामीले पत्रुस पढ्दाखेरि यो कुराको बारेमा हेरेका छौँ, होइन? पत्रुस पढ्दाखेरि 1 पत्रुस 3:18 के लेखेको छ, हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले र सदा सर्वदा आमिन होस्, के अरे महिमा होस्, आमिन। यहाँनिर के छ, पत्रुसले अन्तिम पद, उनले लेखेको पत्रहरूमा होइन, यो चाहिँ अन्तिम पद, यहाँ के लेखेको छ, प्रभु येशु र मुक्तिदाता, के अरे प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञान, यो तपाईँले दुइटै शब्द फरक छ। सो परमेश्वरको ज्ञानमा आउने भनेको चाहिँ परमेश्वरको बारेमा जानकारी हुने। तपाईँलाई मैले एउटा अर्को पद, यो पद हेराउँछु, यहाँ के छ, अनन्त जीवन भनेको के भनेको छ यहाँ भने नि, उहाँ एकमात्र सत्य परमेश्वर भनेर चिन्नु र उहाँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु। अनन्त जीवन चाहिँ परमेश्वर पिता, सत्य परमेश्वर र उहाँको पुत्र येशु ख्रीष्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। यो चिन्ने काम भनेको चाहिँ उहाँको बारेको ज्ञान हो। तपाईँलाई बाइबलमा धेरै कुरा यसको बारेमा भन्न सक्छ। तपाईँ र म जब परमेश्वरको र पुत्र येशु ख्रीष्ट उहाँ त एउटै परमेश्वर हुन्छ त्रि एक, उहाँको बारेमा जब हामीलाई ज्ञान हुन्छ तपाईँ र मेरो दिमाग परिवर्तन भएर जान्छ। फिलिपी 2:5 के छ, तिमीहरूको मन ख्रिस्टमा जस्तो, ख्रिस्टको मन जस्तो थियो त्यस्तै होस्। अनि अर्को ठाउँमा पावलले भन्छ हामीहरूसँग त ख्रिस्टको मन छ। त्यो मन, ख्रिस्टको मन भनेको चाहिँ येशु ख्रिस्ट जस्तै विचार गर्ने। अनि रोमी 12:2 के छ, संसारको ढाँचामा नचल्ने तर मनलाई परिवर्तन गरेर परमेश्वरको सिद्ध र ग्रहणयोग्य इच्छा के हो त्यसलाई थाहा पाउने, त्यस अनुसार गर्ने, मनलाई परिवर्तन, त्यो मन। त्यस कारणले तपाईँलाई म के भन्छु भने मुक्ति पाउँदा, क्रिस्चियन हुँदाखेरि आउने परिवर्तन चाहिँ तपाईँ र मेरो सोचको परिवर्तन, तपाईँ र म मेरो विचारको परिवर्तन। हामीमा परमेश्वरको ज्ञान आउँछ, ज्ञान, अनि त्यो सबै कुरा उहाँको अनुग्रहबाट हुन्छ, सित्तै परमेश्वरको मद्दतबाट हुन्छ। कुनै पनि व्यक्ति क्रिस्चियन भनेको चाहिँ ऊ चाहिँ नयाँ व्यक्ति हो। त्यही 2 कोरिन्थी 5:17 नयाँ सृष्टि हो, त्यो सबै परमेश्वरबाट आए। यो कुरा एकदमै राम्रोसँग हामीले विचार गर्नुपर्ने हुन्छ। सो जीवन परमेश्वर पितालाई चिन्नु र प्रभु येशूलाई चिन्नु होइन, त्यसरी तपाईँ र ममा परमेश्वरसँगको सम्बन्ध स्थापना हुन्छ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा छ, परमेश्वरसँगको संगतिमा रहने कुरा चाहिँ पवित्रतामा रहने कुरा हो। अनुग्रहमा, अनुग्रहले चाहिँ के गर्छ, तपाईँ र मलाई पवित्रताको बाटोमा होइन परमेश्वरको ज्ञानमा हामीले बढ्नु जरुरी छ। त्यो सबै कुराको मुख्य लक्ष्य तपाईँ र मेरो जीवनमा परमेश्वरको महिमा। प्रियहरू हो, हामीलाई तपाईँ म भन्दा 20 वर्ष 25 वर्ष कान्छो जो हुनुहुन्छ के लाग्छ भने नि, मैले 20 वर्ष अगाडि चाहिँ मैले सोच्थेँ होला सधैँ यस्तै हुन्छ। अनि अलि अलिअलि के हुन्छ भने नि, धेरै जस्तो यो संसारकै जीवनकै कुरामा बढी चिन्तित हुन्छ, संसारकै कुराहरू प्राप्त गर्ने कुरामा बढी विचार हुन्छ। तर प्रियहरू हो, परमेश्वरले चाहिँ माथिका कुरा खोज्ने भन्नुभएको छ नि कलसी 3 होइन 1:2-3 तपाईँ हेर्नुहोस् त, ख्रिस्टसँगै जी उठाइएका छौँ भने माथिका कुरा खोज, यस संसारका कुराहरू होइन, संसारमा भएका कुराहरू मात्रै खोज्ने होइन, त्यो संसारको त बितिजान्छ होइन। त्यस कारणले माथिका कुराहरू खोज्ने कुराहरू चाहिँ हामी त्यहाँ देख्दछौँ, सम्बन्ध, सङ्गति। अनि अस्तिको हप्ता तपाईँलाई मैले के भनेको थिएँ भनेदेखि, परमेश्वरको इच्छा कसरी हामीलाई थाहा हुन्छ भन्दाखेरि चाहिँ हामी परमेश्वरको सङ्गतिमा रहनु पर्यो। जब उहाँको सङ्गतिमा रहन्छौँ भनेको मतलब पवित्र आत्माको उपस्थितिमा रहन्छौँ, तर हामी पाप गरेर है अरूले कसैले देखा छैन। तपाईँ मेरो जीवनमा 2 खालको जीवन छ, झुट्टा बोल्ने, लोभ गर्ने, मान्छेहरूलाई घृणा गर्ने, मान्छेको बारेमा विरोध गर्ने, मान्छेलाई असफल बनाइदिने, सम्बन्ध टुटाइदिने, जति पनि दुष्टका कामहरू तपाईँ र मैले गरिरहेको छ भने त्यो सबै परमेश्वरलाई थाहा हुन्छ। तपाईँ र म त परमेश्वरमा हामीलाई दुःख दिने मान्छेप्रति पनि दया गर्ने मान्छे हुनु परमेश्वरको वचन हो नि। प्रेम निष्कपट होस् भनेको त्यो के छ, त्यो मन पर्या मान्छेलाई मात्रै होइन नि, रोमी 12:9 प्रेम निष्कपट, भातृ प्रेममा सुदृढ, त्यो चाहिँ सबै मान्छेलाई, छिमेकीलाई आफूलाई जस्तै प्रेम। यो तपाईँले बाइबलमा बुझ्नुपर्छ, छिमेकी मन पर्याएर नपर्या सबै। तपाईँ र म ख्रिस्टमा विश्वास गर्ने उहाँका चेलाहरू छौँ भने कोही पनि मान्छे तपाईँ र मलाई एकदम मन पराउने, आदर दिने, एकदम भनेको मान्ने, हाम्रो विचारहरू गर्ने मान्छे मात्रै होइन, सबै मान्छेप्रति एउटै प्रेम, त्यो चाहिँ ख्रिस्टियन हो। त्यसमा चाहिँ पवित्र आत्माको काम छ। त्यसो भन्दै गर्दा, त्यसो भए त हाम्रो विरोध गर्नेलाई गर्ने हामीलाई खत्तम पारिहाल्छ नि। प्रियहरू, तपाईँ र म परमेश्वरको अनुग्रहमा, उहाँको शक्तिमा सुरक्षित छौँ। रोमी 8:31 के भन्छ, हामीमा हुने संसारमा हुने भन्दा महान हुनुहुन्छ, उहाँको सुरक्षा छ। प्रियहरू, यदि त्यो कुरो हामीलाई थाहा भएन भने हामी अशान्तिमा पुग्छौँ। तपाईँले अशान्ति हुनै पर्दैन, त यति पनि विश्वास भएन भने यो मुक्तिको कुरा किन गर्ने, किनभने सर्वशक्तिमान परमेश्वर तपाईँ मलाई सुरक्षित गर्नुहुन्छ। बाइबलमा सबै ठाउँ छ त्यसको बारेमा। सो येशू प्रभु संसारमा केवल पिताको उद्देश्य पुरा गर्न आउनुभयो र उहाँ निस्वार्थ हो। सबभन्दा मुख्य कुरा के थियो? येशु प्रभुमा निस्वार्थपन थियो, केही पनि स्वार्थले गर्नु भएन। अनि त्यो उदाहरण येशु प्रभुले हामीलाई दिनुभयो, हामी जतिजना येशुको रूपमा बन्छौँ भनेको मतलब अल्टिमेट गोल अफ आवर लाइफ इज येशु जस्तै हुने, होइन, येशुको चरित्रमा बदलिँदै जाने। त्यसो भए के हुन्छ? उहाँको स्वरूपमा बदल्ने, उहाँ जस्तै हामी पनि निस्वार्थ हुन्छ, उहाँ जस्तै हामी पनि प्रेम गर्ने हुन्छ। देख्नुभयो तपाईँले यो खालको क्रिस्चियनिटी जिएर देखाउनुहोस् न, मान्छेहरूले येशुको महिमा देख्नेछ। तपाईँ र मैले प्रचार गरेको सुसमाचार केवल वचनमा मात्र होइन कि जीवनमा परमेश्वरको बासना आउँछ। पहिलो कोरन के अरे दोस्रो कोरन्थी 2:3 हेर्नुभयो भने नि, ख्रिस्टको ज्ञानको सुबासना, त्यो भनेको चाहिँ जब हामी ख्रिस्टमा गहिरो प्रकारले जानकारीमा हुन्छौँ नि, हामी ख्रिस्ट जस्तै मान्छेहरूप्रति व्यवहार गर्न थाल्छौँ, हामीबाट ख्रिस्टको सुबासना निस्किन्छ, परमेश्वरको इच्छा पुरा गरेर निस्वार्थ जीवन हामी जिउँछौँ। यो क्रिटिसाइज गर्ने हुनुहुन्छ हुन्छ नि, क्रिटिसाइज तपाईँले बुझ्नुहुन्छ है, त्यो क्रिटिसाइजको नेपालीमा के हुन्छ, धेरै जस्तो मान्छे क्रिटिकल र क्रिटिसाइज हुन्छ। कुनै पनि बेलामा उनीहरूलाई मन नपरेको मान्छेकै बारेमा बढी सोध्छन्, दुईजना भेट्दाखेरि त्यसैको बारेमा कुरा काट्छन्। क्रिटिसाइज परमेश्वरबाट आउँदैन। प्रियहरू, तपाईँलाई यति धेरै सोच आउँछ, प्रार्थना गर्नुहोस्। प्रार्थना गर्दा भन्नुहोस् प्रभु त्यसलाई आशिष दिनुहोस्, उसलाई सुरक्षित राखिदिनुहोस्, उसलाई कुनै खालको दुःख नपरोस्। साँच्चै हृदयले चाहने गरी प्रार्थना गर्नुहोस्। तपाईँलाई मन नपरे मान्छे प्रति, किनभने तपाईँको साथमा परमेश्वर हुनुहुन्छ। अर्को कुरा, यो येशु प्रभुले चेलाहरूसँग यो योहन्ना 17 चाहिँ सबैले प्रार्थना गर्नुभयो। अब क्रुसमा चढ्ने बेला भएको छ, पक्राउ पर्ने बेला भएको छ, पत्रुस केही छिनपछि येशु प्रभुलाई, म त चिन्दिनँ उहाँलाई, के कुरा गरेको, येशुलाई कसरी इन्कार गर्नेवाला छ, थाहा छ तपाईँलाई? येशुलाई थाहा छैन थियो, छ नि, तर उहाँले एक शब्द केही भन्नुभएको छैन, अझ प्रशंसा गर्नुभएको छ। त्यो 17 हेर्नुहोस् त, कहीँ पनि चेलाहरूको विरोधमा के पनि कुरा छैन, तर चेलाहरू गतिलो थिए त थिएन नि, तर परमेश्वरको शक्ति, उहाँको आत्माको कुरा त्यहाँ देखिन्छ। प्रियहरू, आज तपाईँ र मेरो निम्ति चाहिँ परमेश्वरको वचन यहाँ छ, येशु प्रभुको आत्मा यहाँ हुनुहुन्छ, उहाँको अनुग्रह यहाँ छ। अब हामीले येशुको अनुग्रहको शक्तिमा उहाँले जस्तै हामीलाई मन नपराउनेहरूलाई प्रेम गरेर जिउन सक्छौँ। हामी क्रिस्चियनहरू सजिलै अरूको क्रिटिसाइज गर्ने हुन्छौँ, तर येशु प्रभुको उदाहरण लिँदाखेरि हामीले क्रिटिसाइज गर्नुहुन्न। अर्को कुरा चाहिँ, मान्छेले क्रिटिसाइज गर्ने स्रोत कहाँबाट आउँछ? मान्छेले क्रिटिसाइज गर्ने स्रोत चाहिँ कहाँबाट आउँछ? त्यसको स्रोत भनेको चाहिँ कुनै न कुनै कुरामा हामी अर्को मान्छेले दुःख दिएको, अथवा हाम्रो आफ्नै घमण्ड, आफ्नै स्वार्थ, आफैमा भएको तितोपना, विरोधीपना, मान्छेलाई खुसी भएको देख्न चाहने, वास्तवमा त्यो सबै स्वभाव त डियाबोलस भनेको चाहिँ शैतानको हो। त्यही कारणले म भन्छु नि तपाईँलाई, घरिघरि झुक्किएर, हुन त जानी जानी पनि होला, नाम येशुको, सेवा शैतानको, धेरै क्रिस्चियनले गरेर आउँछ। हामीले त्यही कारण क्रुस बोक्नुपर्छ। येशुले त भन्नुभएको छ, पावलले भनेको वचनमा त पुरा छ। त्यसैले चित्त नबुझेको कुरा, घमण्ड र स्वार्थीले गर्दाखेरि हामी यो अवस्थामा पुग्छौँ। उहाँ प्रभु येशुको जीवनको उदाहरण लिने हो भने चाहिँ उहाँको एउटै लक्ष्य थियो, त्यो हो पिताको महिमा। उहाँले दिनुभएको काम पुरा गर्ने कुरामा, चाहे जे सुकै होस्, उहाँले आफैलाई समर्पण गर्नुभयो। अनि तपाईँलाई थाहा छ, प्रेरितको पुस्तक पढ्दाखेरि सम्पूर्ण चेलाहरू, जो येशु प्रभु 11 येशु प्रभुसँगै थिए र उहाँको बोलावट पाए, पवित्र आत्मा पाए, परिवर्तन भए, येशुको उदाहरण पछ्याए, आफ्नो ज्यानको प्रभाव राखेन। उनीहरूले आफैलाई दुःख दिनेहरूको लागि प्रार्थना गरे। अनि तपाईँले सबैको बारेमा त्यो देख्न सक्नुहुन्छ, सेवकाई। त्यस कारणले प्रियहरू, आज यो दिन आएको छ, अब डिसिभिङ गर्ने शैतानको डिसिभर, धेरै क्रिस्चियनहरू म के भन्छु भनेदेखि, त्यही येशु प्रभुको योहन के अरे मत्ती 7:21, धेरै क्रिस्चियनहरूमा त्यो छ, प्रभु प्रभु भन्ने, तर प्रभुलाई चिन्या छैन। 7:16 छ नि, तिनीहरूको फल, हामी फल कस्तो फलाउँदैछौँ? परमेश्वरलाई महिमा गर्ने, हामी छैनौँ भने हरेक कुरा परमेश्वरको महिमाको लागि हुनुपर्छ। उहाँको महिमा नै हाम्रो जीवनमा पहिलो कुरा हुनुपर्छ। अनि तपाईँलाई थाहा छ परमेश्वरको महिमा नहुने अवस्था के हुन्छ? जुन बेलामा हामी आफ्नै महिमा खोज्छौँ, जुन बेलामा हामीले गरेको कामको श्रेय आफै लिन खोज्छौँ, जुन बेलामा आफ्नो व्यक्तिगत फाइदा खोज्छौँ। तर उनीहरूले परमेश्वरको महिमा, अघि तपाईँलाई मैले त्यो स्कटिस प्रिचर विलियम बर्न्स भनौँ न, सी बर्न्स, उसले चाइनामा केवल परमेश्वरको महिमाको लागि उनी गएका थिए। उनको बारेमा धेरै कुराहरू हामीले पढ्न सक्छौँ उनको जीवनको बारेमा। अनि साँच्ची नै उनले त्यति प्रचारमा त्यति सिपालो, तर उसले आफ्नो घमण्ड कहिले पनि गरेन, तर परमेश्वरको महिमा खोजे। अनि तपाईँ र मैले यो कुरामा निश्चय जान्नुपर्छ, यो संसारमा हामीद्वारा धेरै विश्वासी गर हुन्छन्, थोरै विश्वासी हुन्छन्, के हुन्छन्, यो सबै मुख्य छैन, होइन? धेरै विश्वासी भए राम्रो, मुख्य साँच्चै हामीले परमेश्वरलाई महिमा दिएका छौँ, त्यो सबभन्दा ठुलो कुरा हो। परमेश्वरको निम्ति आफूसँग भएको सबै कुरा परमेश्वरको महिमामा लगाउन तयार हुनुपर्ने, होइन? योहन्ना 7:17 के लेखेको छ भने, योहन्ना 7:17 यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वर तर्फबाटको हो कि मेरो आफ्नै तर्फबाट हो उसले जान्नेछ। मतलब के हो यसको मतलब? यसु प्रभुले भन्दै हुनुहुन्छ यहाँ चेलाहरूलाई, यहुदीहरूलाई एक्चुअली, मानिसहरूले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने, यदि तपाईँ र मैले परमेश्वरको इच्छा पालन गर्ने इच्छा गऱ्यौँ, प्रभु तपाईँको इच्छा गर्न चाहन्छौँ, उहाँले जानकारी दिनुहुन्छ, तपाईँ र मलाई परमेश्वरको इच्छा थाहा हुन्छ, जब पालन गर्ने इच्छा हुन्छ उहाँले प्रकट गर्नुहुन्छ। किनभने तपाईँ र म परमेश्वरले डोर्याएको बाटोमा हिँड्ने हो, हाम्रो आँखा अन्ध हुँदैन, अब उहाँ हाम्रो आँखा हुनुहुन्छ, पवित्र आत्माले हामीलाई डोर्याउनुहुन्छ। त्यसैले परमेश्वरको इच्छा चाहने हृदयदेखि नै हामीले हुनुपर्छ। मानिसले किन परमेश्वरको इच्छा जानेका हुँदैनन् भन्दाखेरि, उनीहरू आफ्नै महिमा खोज्छन्, आफ्नै इच्छा खोज्छन्, आफ्नै योजना खोज्छन्। बाहिरबाट झट्ट हेर्दा सफलता देखिन सक्छ, तर एक दिन समय आउँछ त्यो सबै पग्लिने दिन। जो मान्छे ठिक प्रकारले जिया छैन, धार्मिकतामा जिया छैन, स्वार्थमा र घमण्डमा लोभमा अन्य कुराहरूमा छ भनेदेखि एक दिन नाश हुन्छ। तपाईँलाई मैले भने नि, कोही ख्रिस्टबाट टाढा जान्छ भने तुरुन्तै शैतानले उसलाई एउटा डुङ्गा दिन्छ, अनि सुरुको डुङ्गा चढाइ चाहिँ सम्म हुन्छ, सजिलो हुन्छ, अझ चढ्दै जान्छ, तर जब समुद्रको गहिराईतिर पुग्न थाल्छ, त्यतिखेरको छाल, त्यतिखेरको आँधी, अनि त्यो डुङ्गा डुब्ने बेलामा बचाउने केही कुरा हुँदैन। वास्तवमा आत्मिक रूपमा यस्ता कुराहरू हुन्छन्। मान्छेहरूले पापको कुरालाई ख्यालख्याल गर्नु हुँदैन, जे गरे पनि सबै मान्छे केही पनि नभए हामी देखिराख्छौँ, तर एक दिन आउँछ जहाँ परमेश्वरको न्याय आउँछ, होइन? अनि परमेश्वरले हामीलाई उहाँको इच्छा गर्नलाई प्रकट गरिदिनुहुन्छ, हामी त्यो ठाउँमा पुग्नुपर्छ। कतिचोटि तपाईँ र मेरो जीवनमा परमेश्वरको इच्छा पूरा रूपमा गर्नको लागि केही क्राइसिस आउन सक्छ, केही दुःख आउन सक्छ, जसले गर्दा हामी प्रभु आजदेखि तपाईँको इच्छा मात्रै गर्छु भनेर समर्पित गर्छौँ, तर त्यो बिर्सिहाल्छौँ कि यो एक्चुअली एकदमै गहन विषय हो। हामीले परमेश्वरमा भरोसा गर्ने कि संसारमा, गहन विषय हो। हामीले जुन निर्णय गर्छौँ निरन्तर पछ्याउनु पर्छ। अनि योहन्ना 6:38 त्यसको 38 के छ? आफ्नो इच्छा पुरा गर्न म स्वर्गबाट ओर्ली आएको होइन, तर मलाई पठाउनेको इच्छा पुरा गर्न आएको हुँ। येशु प्रभुको भनाइ यो छ, आफ्नो इच्छा पुरा गर्न होइन। सो तपाईँ र मलाई पनि परमेश्वरले पठाउनु भएको छ, रोज्नु भएको छ, बोलाउनु भएको छ, काम दिनुभएको छ। हामी हाम्रो इच्छा गर्छौँ कि परमेश्वरको? जहिले पनि यो हरेक व्यक्तिको लागि हो, प्रचारकको लागि मात्रै, अगुवाको लागि मात्रै होइन, हरेक क्रिस्चियनको लागि हो। येशूका हौँ भन्नेले उहाँको इच्छा गर्नुपर्ने हुन्छ, होइन? हामी उहाँको इच्छा गर्छौँ कि संसारको कुरा रोज्छौँ? हामी संसारका हौँ कि परमेश्वरका हौँ भन्ने कुरा हाम्रो फलले देखाउँछ, हामीमा फलेको फलले देखाउँछ कि हामी कसका हौँ, होइन? त्यस कारणले हामीले होसियार गरौँ, स्वर्गबाट उहाँलाई पठाउनु हुनेको इच्छा येशूको लक्ष्य थियो। जबसम्म हामी आफ्नै इच्छा गर्न जिउँछौँ, उहाँको इच्छा हामीलाई थाहा हुँदैन। जबसम्म हामी हाम्रै योजना, धेरै जस्तो मान्छेहरू मैले अस्तिदेखि भन्छु नि, आमा बाबुहरू प्राय अमेरिकामा, नेपालमा, उनीहरूको एउटा लक्ष्य हुन्छ कि छोराछोरी सफल बनोस्, तर यो लक्ष्य हुँदैन कि छोरा छोरीले परमेश्वरको इच्छा खोजेर त्यो गरोस्। तर तपाईँ र म जुन बेलामा परमेश्वरप्रति पक्क समर्पित हुन्छौँ नि, हामीले हाम्रो छोराछोरीलाई पनि परमेश्वरको इच्छा, संसारको सफलता होइन कि परमेश्वरको इच्छा गराउन चाहन्छौँ, अनि तिनीहरूको छोरछोरी चाहिँ साँच्ची नै तपाईँले परमेश्वरको इच्छा गरेको देखाएको छ भने उनीहरू पनि परमेश्वरको इच्छा गर्ने हुन्छन्, होइन? त्यसैले हामी परमेश्वरको इच्छा अनुसार जिउन जब समर्पण हुन्छौँ, उहाँको इच्छा हाम्रो निम्ति प्रकट हुन्छ। जब कुनै प्रचारकले प्रचार गर्छन्, परमेश्वरको आत्माको शक्तिमा प्रचार गर्नलाई कस्तो अवस्थामा हुन्छ? तपाईँले कसैको एकदमै प्रभावकारी प्रचार गरेको सुन्नु भएको छ, त्यसको मतलब यो होइन कि, अङ्ग्रेजीमा एउटा शब्द छ एलोक्वेन्ट भन्ने, नलेजेबल, ब्रिलियन्ट प्रचारक, त्यो होइन एलोक्वेन्ट। कोहीको दिमाग एकदम सफा हुन्छ, बोल्नुमा च्याम्पियन हुन्छ त्यसरी गरेको प्रार्थना होइन, प्रचार होइन। तपाईँलाई थाहा छ, तपाईँ आत्मिकी रूपमा हुनुहुन्छ भने कुनै प्रचार गरेको व्यक्ति आत्माले गर्यो कि शरीरले गर्यो थाहा हुन्छ। जतिसुकै ज्ञान होस्, उसलाई बाइबलको टोटल्ली ज्ञान छ, उसले एकदमै त्यसलाई प्रचार गर्न पनि वरदानसँग प्रचार गर्छ, तर प्रियहरू त्यो प्रचारमा शक्ति पवित्र आत्माबाट मात्रै आउँछ। अनि पवित्र आत्माबाट आउने शक्ति, तपाईँको समर्पणता र भरोसा, तपाईँले परमेश्वरको महिमा गर्न जिउनु भएको, त्यस कारण आज हामीलाई चाहिएको चाहिँ परमेश्वरको आत्माको शक्तिमा प्रचार गर्ने प्रचारक। अनि मान्छे भित्रदेखि बाहिरसम्म परिवर्तन हुँदछन् त्यस्ता खालका प्रचारकद्वारा चाहिँ, होइन? त्यस्ता प्रचार, त्यस कारणले तपाईँ कल्पना गर्नुहोस्, तपाईँको आफ्नो जीवनमा यदि तपाईँ साँच्ची नै परमेश्वरमा समर्पित भएर उहाँको अगुवाई लिएर उहाँको महिमाको लागि गर्नुहुन्छ भनेदेखि, अनि वास्तवमा हामी शारीरिक रूपमा मात्रै हुँदैनौँ, हामी वरदानलाई परमेश्वरको आत्माको शक्तिमा प्रयोग गर्छौँ। हामीमा कुनै पनि पापहरू जुन कुराले परमेश्वरको सम्बन्धलाई बिगार्छ, ती कुराहरूलाई हामी बाँकी राख्दैनौँ, ती कुराहरू सबै त्याग्छौँ, परमेश्वरको इच्छा गर्ने इच्छा गर्छौँ, अनि उहाँको इच्छा मात्र गर्ने समर्पणता जब हामीमा हुन्छ, हामीमा परमेश्वरको आत्माको शक्ति आउँछ। अनि यस्तो खालको व्यक्तिले गरेको प्रचार, एउटा कुरा मलाई याद छ, धेरै वर्ष अगाडि म तपाईँलाई कहिलेकाहीँ भनिरहेको छु, पानी जहाजमा हुँदा इन्डियामा एउटा घटना, अलिक बेलुका बेलुका थियो, सबै बाहिर, इन्डियामा चाहिँ बाहिर धेरै प्रचार हुन्छ, अनि प्रशस्त नयाँ मान्छेहरू त्यो चौरभरि, अनि प्रचार गर्न लागेको दुईजना साथीहरूले टेस्ट पनि दिनुपर्ने, अनि मैले प्रचार गर्नु, म चाहिँ अब अगुवा भए हुनाले उनीहरूले प्रचार गर्दैन, अब आफैले जसरी तसरी गर्नु पर्यो अङ्ग्रेजीमा है, अनि हिन्दीमा अनुवाद गर्ने, त्यतिखेर हिन्दी होइन तमिलनाडुको भाषामा, अनि मलाई अहिले याद छ, त्यो कहिले बिर्सिया छैन मैले। अनि त्यो दिन प्रचार गर्दाखेरि मलाई कता कता अप्ठ्यारो भएको थियो, किनभने यति धेरै मान्छे एउटा चर्चमा प्रचार गर्दै गर्दाखेरि त्यो अनुवाद गर्ने मान्छे चाहिँ बिलिग्रामको अनुवाद गरे अरे क्या, उसले 6-7 हजार मान्छेहरूलाई प्रचार गरिरहेछ, होइन? एक प्रकारले कता कता भित्रभित्र काम छ नि। तर थाहा छ, त्यो दिन जुन दिन मैले भन्दैछु, चौरमा ती मान्छेहरू, यति धेरै मान्छे उठेर आफ्नो जीवन परमेश्वरलाई दिए, अनि त्यो दिन मलाई थाहा छ, मैले केवल परमेश्वरमा भरोसा गरेर भनेको थिएँ जे भने, अनि त्यो प्रचार गरेको विषयहरू पनि तपाईँलाई भन्न सक्छु म, तर अहिले यतिखेर समय छैन। सो मलाई मेरो जीवनमा धेरै परमेश्वरले यस्तो मौका दिनुभएको थियो, तपाईँले गर्नुभएको छ यो, तपाईँले परमेश्वरमा भरोसा गर्नुभयो भने साँच्ची नै परमेश्वरले तपाईँ र मलाई चलाउनुहुन्छ। त्यसैले परमेश्वरको इच्छा जब हामी गर्नलाई आफैलाई समर्पण गर्छौँ, आफ्नो स्वार्थ र शारीरिक कुराहरूलाई त्यागदिन्छौँ, संसारिक फाइदा र महिमाको कुराहरूलाई त्यागदिन्छौँ, अनि हामीद्वारा परमेश्वरको आत्माको शक्ति आउँछ, हामी केवल परमेश्वरको महिमाको लागि हामी गर्ने हुन्छौँ, त्यस्तो खालको प्रचारकले चाहिँ परमेश्वरको लागि साँच्ची नै महिमा ल्याउन सक्छ। तर मुख्य कुरा चाहिँ मैले अघि सुरुमा भने, कहिलेकाहीँ हाम्रो जीवनमा क्राइसिस आउँछ, धेरै ठुलो घटनाहरू हुन्छन् जसले हामीलाई परमेश्वरमा समर्पण हुनलाई प्रेरणा गर्छ, तर हामी केही समयपछि बिर्सिने, यो मानिसको स्वभाव हो। तर तपाईँले बिर्सिनु भयो भने फेरि घटना आउन सक्छ। यदि परमेश्वरले तपाईँलाई समर्पण गराउन खोज्नु भयो भने, तपाईँले त्याग्नुपर्ने कुराहरू फेरि आएर तपाईँलाई जङ्गल जस्तै भयो भने तपाईँलाई फेरि दुःख आउन सक्छ। यो मेरो आफ्नो अनुभव हो। त्यस कारणले हामीले जहिले पनि परमेश्वरमा समर्पित हुन सिक्नुपर्छ, जहिले पनि उहाँ सँगसँगै सङ्गतिमा रहनुपर्छ, जहिले पनि उहाँको महिमालाई पहिलो कुरा दिनुपर्छ, उहाँको महिमाको लागि हामी काम गर्नुपर्छ। अनि लुका 9:23 के भनेको छ, त्यसपछि उहाँले तिनीहरूलाई सबै तिनीहरू सबैलाई भन्नुपऱ्यो, भन्नुभयो यदि कोही मेरो चेला हुने इच्छा गर्छ भने आफैलाई इन्कार गरोस् र दिनौ आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। त्यसकारणले यो कुरा के हो त, आफ्नो क्रुस उठाउने भनेको चाहिँ आफ्नो स्वार्थ, संसारिक आफ्नो महिमा सब त्यागेर येशूलाई, आफैलाई हृदयको केन्द्रमा आफ्नो कुरा नराखेर ख्रिस्टलाई राख्नु पर्यो। ख्रिस्ट हाम्रो हृदयको सिंहासनमा बस्नुहुन्छ। वास्तवमा क्रिस्चियन जीवन भनेकै उहाँलाई सिंहासनमा राख्ने हो। वास्तवमा रोमी 10:9 मुक्ति पाउने उद्देश्य के अरे तरिका चाहिँ येशूलाई प्रभु भनेर स्वीकार्ने, तर मान्छेले त्यसको पुरै प्र्याक्टिकल व्यावहारिक पक्ष बुझ्दैन, किनभने सिंहासन हृदयमा चाहिँ आफै बसिरहेको हुन्छ। येशूलाई विश्वास गरे पनि मुक्ति पाउनलाई निश्चयता होस्, परमेश्वरको आशिष होस्, तर यही संसार मेरो लागि, हामी यति माया गर्छौँ यस संसारलाई, मानिसहरूको बिचमा यति कम्पेयर गर्छौँ कि अरूभन्दा हामी धनी हुनु पर्यो, राम्रो हुनु पर्यो, होइन? तर प्रभुले त्यो होइन, हामीलाई स्वर्गीय कुराहरूले भर्न चाहनुहुन्छ, होइन? यदि हामीले पवित्र आत्माको आज्ञामा आफैलाई समर्पण गर्ने इच्छा गऱ्यौँ भने उहाँले हामीलाई त्यो स्थानमा पुर्याउनुहुन्छ जहाँ हामी केवल परमेश्वरको महिमा खोज्दछौँ। त्यो कुराको निर्णय तपाईँले मैले गर्नुपर्छ र त्यसमा निरन्तर लागिरहनु पर्छ। त्यो निर्णय गर्ने कुरा चाहिँ तपाईँ र मेरो जीवनमा कहिले भयो त्यो महत्त्वपूर्ण हुन्छ। आत्माको शक्ति तपाईँ र ममा आउँछ, होइन? अनि त्यो शक्ति तपाईँ र मैले प्रयोग गर्न सक्छौँ। परमेश्वरको इच्छा गर्ने शक्ति उहाँले दिनुहुन्छ। अनि फिलिपीमा लेख्या छ नि, उहाँले अनि एपिसीमा उहाँले दिनुभएको शक्तिमा म सबै कुरा गर्न सक्छु। अहिले एपिसी 3 हामी अहिले एकैछिनमा पढ्नेछौँ, 18 होला, होइन? एपिसी 3 उहाँले दिएको शक्तिद्वारा उहाँको इच्छा अनुसार सबै कुरा गर्न म सक्षम। त्यो क्रुसको काम जब तपाईँ र मेरो जीवनमा पुरा हुन्छ, हामी हाम्रो लागि मृत्यु हुन्छ, अब येशूको महिमा र उहाँको इच्छाको निम्ति हामी जिउँछौँ। त्यस कारणले त्यो अवस्थामा चाहिँ हामी केवल परमेश्वरको महिमाको लागि जिउने हुन्छौँ। तपाईँले यदि परमेश्वरको महिमाको लागि जिउने समर्पण गर्नुभयो भने तपाईँमा कुनै कुराको अभाव हुँदैन, तपाईँको जीवन परमेश्वरको महिमा भएको अरू मान्छेले पनि देख्छ। किनभने हामीमा जब ख्रिस्ट प्रज्वलित हुनुहुन्छ नि, उचालिनुहुन्छ, मान्छेले हामीमा ख्रिस्टलाई देख्छ। एकजना बेलायतका प्रख्यात पास्टर, अनि उनले चाहिँ उनलाई चाहिँ विश्वासको बारेमा धेरै चिनिन्छ। तपाईँले किताब पनि मैले बाँडेको थिएँ, तपाईँ कतिजनाले पढ्नुभयो, जर्ज मुलर। जर्ज मुलरको चाहिँ विश्वासको सेवा, उनले धेरै अर्फनहरूलाई सहायता गरेको थिए, अनि उनलाई चाहिँ परमेश्वरमा भरोसा गरेको एउटा चमत्कारिक सेवा उसको थियो। अनि मान्छेले उसलाई सोधेको थियो, तिम्रो जीवनमा यति धेरै ठुलो काम भएको यसको रहस्य के हो? अनि जर्ज मुलरले के भनेको थाहा छ? धेरै वर्ष अगाडि पढेको किताबबाट सम्झिरहेको छु मैले। जर्ज मुलरले उत्तर दिएको थिए, एक दिन थियो जुन दिन म संसार, जर्ज मुलर संसारको लेखी र संसार जर्ज मुलरको लेखी मरेको थियो। अनि पावलले गलातीमा होला सायद, म संसारको लेखी र संसार मेरो लेखी क्रुसमा टाँगिएको छ। सी द्याट्स द स्ट्यान्डर्ड, त्यो चाहिँ तरिका हो, त्यो बाटो हो। तपाईँ र म ख्रिस्टमा जाने बाटो त्यो हो, परमेश्वरको सेवा गर्ने बाटो त्यो हो। तर तपाईँ र मैले यति धेरै प्रचारक र अगुवाहरू ख्रिस्चियनहरू देखेका छौँ जो संसार र ख्रिस्टको कुरालाई सँगसँगै राखिरहेका छन्। हामी पनि त्यही गर्न थाल्छौँ। जाँच्नुपर्छ, वचनमा जानुपर्छ प्रियहरू। यो वचनले जे भन्छ त्यही जब तपाईँ र ममा आउँछ, हामी जागृति देख्छौँ। आज पनि हामी परमेश्वरको शक्ति देख्छौँ। सो जर्ज मुलरको जीवनमा भएको रहस्य चाहिँ, अब उसले परमेश्वरको लागि मात्रै जिउने प्रण गरेको थियो। जब तपाईँ आफ्नो इच्छा परमेश्वरको निम्ति समर्पण गर्नुहुन्छ र केवल परमेश्वरको इच्छा गर्ने निर्णय गर्नुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको इच्छा प्रकट हुन्छ र शक्ति पनि प्रकट हुन्छ, होइन? अनि परमेश्वरको काम तपाईँ गर्न सक्नुहुन्छ। परमेश्वरको इच्छाको प्रकाश मानिसहरू, प्रत्येक मानिसहरू यदि उनीहरू परमेश्वरमा समर्पित छौँ भने प्रकट हुन्छ। तर वर्षौँदेखि मानिसहरू के गर्छन्? आफ्नो शारीरिक हिसाबले नै जिउँछौँ। वर्षौँ वर्ष भइसक्यो, उनीहरूको शारीरिक वाक, फ्लेस, संसारिक कुरा नै पुरा गरेर धेरै मान्छे छन् यस्तो, धेरै गल्तीहरू गर्छन्। कहिलेकाहीँ त व्यभिचारहरू पनि गरी पठाइरहेका हुन्छन्, त्यही पनि थाहै नपा जस्तो, यहाँ गएर प्रचार गरेछ, उहाँ गएर व्यभिचार गरेछ, रुपियाँ पैसामा विश्वासघात गरेछ, धेरै कुराहरूमा झुट बोलेछ। प्रियहरू हो, झुट, हरेक झुट पाप हो, परमेश्वरबाट टाढा लान्छ। हामीले सिरियस हुनुपर्छ, किनभने सम्बन्ध हो क्रिस्चियन जीवन, यो धर्म होइन। सम्बन्ध परमेश्वरसँग हो, जो पवित्र हुनुहुन्छ। हामीले हिब्रु 12:14 घरिघरि पढिरहेछौँ, हामी पवित्र दिनता बिना परमेश्वरको सम्बन्धमा रहन सक्दैनौँ। त्यो कुरो हामीले निरन्तर विचार गर्नुपर्छ। त्यसैले परमेश्वरको इच्छाबारे परमेश्वरले हामीलाई ज्ञान दिनुहुन्छ, यदि उहाँको इच्छा गर्ने इच्छा भयो भने, होइन। मण्डली सेवा र सहयोग, तपाईँ र मैले केही कन्ट्रिब्युसन गर्ने हो भने हामी परमेश्वरको इच्छा गर्नुपर्छ। त अघि भनेको मान्छेहरू के हुन्छ, मण्डलीमा हुन्छ, ऊ काम गरिरह हुन्छ, तर धेरै मान्छेहरू हुन्छन् मण्डलीमा जो शारीरिक र आत्मिक जोडेर हिँडेका हुन्छन्। उनीहरूको जीवनमा झुट्टा मान्छेको खुट्टा तान्ने, भित्रभित्र षड्यन्त्र गर्ने कुरा नर्मल। प्रियहरू, तपाईँलाई म भन्छु, त्यस्ता मान्छेहरू चाहिँ खोटेरो खोटेरो क्यान्सर भन्छ नि, ट्युमर, त्यस्तो मान्छेले के पनि गर्न सक्दैन। उनीहरूले मण्डलीमा बाधा ल्याउँछ, किनभने तपाईँ र ममा सबै पर्फेक्ट छैन, हामी गलत गर्न सक्छौँ, तर परमेश्वरको अगाडि क्षमा माग्नुपर्छ, मान्छेलाई क्षमा दिनुपर्छ। निरन्तर मान्छेको कुरा काट्ने र गलत अफवाह फैलाउने, विशेष गरी एउटा मान्छेको बारेमा अर्को मान्छेसँग उसको विचारलाई बदल्ने गरी कुरा गर्ने, त्यो सुन्ने मान्छे पनि गलत हुन्छ, भन्ने मान्छे पनि गलत हुन्छ। तपाईँ र मैले पक्का ख्रिस्टियानिटी नबुझेर यो सबै घटना भइराखेको छ। त्यस कारणले हामीले पक्का परमेश्वरलाई पछ्याउनु पर्छ। क्रिस्चियन हुँ भन्ने बहाना होइन कि, पक्का समर्पित, त्यस्तो व्यक्ति चाहिँ परमेश्वरको दास हुन्छ, त्यसले चाहिँ परमेश्वरको महिमा गर्छ। त्यस कारणले तपाईँ र म अगुवाको भूमिका खेल्दैछौँ, मण्डलीमा परमेश्वरको सेवा गर्ने अगुवाई गर्दैछौँ, अरूलाई डोर्याउँदैछौँ। प्रियहरू हो, नम्बर वान कुरा डोर्याउने, येशु प्रभुले डोर्याउनु भयो आफ्नो जीवन परमेश्वरको इच्छामा समर्पण गरेर। जब तपाईँ र म आफ्नो जीवन परमेश्वरको इच्छामा समर्पण गर्छौँ, हामी अरूलाई डोर्याउँछौँ, अनि आत्मिक रूपमा हामी अरूलाई उत्साह दिन्छौँ। तर भरमाउरे र यस्ता खालका गलत अभिनय मात्रै गर्ने मान्छेहरूले कहिले पनि मण्डलीमा वृद्धि ल्याउन सक्दैन, नोक्सान मात्रै ल्याउँछ। शान्तिको बन्धनमा आत्माको एकता कायम ल्याउने प्रयत्न गर। एफिसी 4:3-3 पद होइन, तर त्यसको ठिक उल्टा मान्छेले काम गरेछ। त्यही पनि थाहा छैन कि ऊ चाहिँ परमेश्वरको विरुद्धमा टोटल्ली अन्धकारमा खडा भएर शैतानको पूजा गरेको छ। त्यो कुरो थाहा पाउने पनि परमेश्वरको अनुग्रह चाहिन्छ। हाम्रो हृदयको आँखा खोल्नुपर्छ, उहाँबाट प्रकाश आउनुपर्छ, जागृति त्यहाँबाट आउँछ, पश्चातापबाट सुरु हुन्छ हरेक कुरा। हामी परमेश्वरको अगाडि कायल हुन थाल्छौँ, परमेश्वरको निम्ति जिउन थाल्छौँ। त्यस कारणले मृत्यु आउनुपर्छ मानिसहरूको जीवनमा शारीरिक कुराको लागि, ख्रिस्टको महिमा होइन। बदनाम गर्नेहरू मण्डलीमा भाइरसहरू हुन्, एउटा मान्छेले लेखेको थियो, त्यो चाहिँ लिभिङ भाइरस होइन। तिनीहरू क्रिटिसाइज गर्छ, मान्छेलाई विरोध गर्छ, मान्छेलाई गुटबन्दी गर्छ, एउटाले अर्कालाई निराश बनाउँछ। उनीहरूले कहिले पनि आत्मा बचाउने र मान्छेलाई ख्रिस्टमा उत्साह दिने काम गर्दैन। लट्स अफ पिपल, यो भाइरस, अहिले कोरोना भाइरसले के गर्छ, मान्छेलाई धेरै किसिमको श्वास प्रश्वासको समस्या ल्याएर धेरैजना मरेछ। अहिले पनि मेरो एकजना साथी कोरोना भाइरस लागेर, अलिकति वृद्ध साथी, हप्तै पछि लन्च खाने गरेको, खान पाएको छैन, हिजो कुरा गरेको, उहाँलाई हिँड्न गाह्रो भएको छ, विषय हुँदैछ, तर कति दुःख भएको छ। प्रियहरू, कतिजना मण्डलीमा यस्ता भाइरसहरू छन्, ती भाइरसहरूले छिट्टै थाहा पाउँ कि उनीहरू ख्रिस्टको रगतले धोइनुपर्छ, ताकि हामी नकारात्मक कुरा, हामीले कसैको कुरा बोक्नु हुँदैन, कसैले गरेको ठुलै गल्ती पनि बाइबलको तरिका चाहिँ त्यो मान्छेसँगै गएर प्रार्थना गरेर बताउने मात्रै हो। सत्य बोल्ने, प्रेममा सत्य बोल्ने, अर्काको बारेमा कुरा काट्ने, त्यो भन्दा अर्को तरिका गर्ने मान्छे शैतानको काम गर्छ। प्रियहरू, यो कुरो क्लियर सोचिराख्नुहोस्। तपाईँ र मैले परमेश्वरको वचन पढ्नुपर्छ, हामीले प्रभुको सेवा गर्नुपर्छ। यो संसारमा अन्धकारले अलमलाउने भरमाउने कुरा सबभन्दा बढी छ। अन्तका दिनहरूमा सबभन्दा ठुलो पाप भरमाउने। त्यसैले तपाईँ र म ख्रिस्टका दूतहरू हौँ, राजदूतहरू हौँ भने हामी परमेश्वरको वचन फैलाउने। दूतले के गर्छ, मालिक जो छ उहाँको कुरा फैलाउँछ, मालिकको कुरा फैलाउने चाहिँ दूतको काम हो। त्यस कारणले यहाँनिर मैले अघि तपाईँलाई भनेको थिएँ, यो पद, तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। तपाईँ र मेरो जीवनको फल कस्तो छ, यो महत्त्वपूर्ण कुरा हो, अनि हामीले यो कुरामा एकदमै होसियारी हुनुपर्छ। येशु प्रभुले के भन्नुभयो? उहाँलाई पठाउने हुनेको इच्छा बाहेक अरू उहाँले केही गर्नु भएन, आफ्नो इच्छा कहिले पनि गर्नु भएन। अनि तपाईँ र मेरो जीवनमा पनि हामी उहाँको इच्छा गर्ने हुनुपर्छ, उहाँको इच्छा गर्ने हुनुपर्छ। तपाईँलाई मैले यो एफिसी 2:10 यहाँ राखेको छु, किनकि हामी परमेश्वरद्वारा अघिबाटै असल काम गर्नको निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अघिबाटै हामीद्वारा गर्नलाई गर्नको लागि तयार गरी गर्नुभएको छ। तपाईँ र मैले गर्नुपर्ने काम चाहिँ परमेश्वरले अघिबाटै तयार गर्नुभएको छ, त्यो गर्नलाई हामीलाई ख्रिस्टले सृजना गर्नुभएको छ। ख्रिस्ट येशूमा हामी सृजना भएका छौँ। हाम्रो काम चाहिँ परमेश्वरले राख्नु भएको काम गर्ने हो, त्योभन्दा बाहेक अरू काम होइन, यी अरू दुष्ट कामको लागि होइन। यो कुरो हामीले क्लियर थाहा पाउनु पर्यो, होइन? हामी ख्रिस्टमा बनाइएका, परमेश्वरको इच्छा गर्न बनाइएका, अनि त्यो कुरा हामीले बुझ्नु पर्यो। म छिटो तपाईँलाई छिटो छिटो गर्न चाहन्छु, हेब्रूमा पढ्न चाहन्छु। परमेश्वरको महिमाको लागि जिउने आजको मेन विषय त्यही हो। तपाईँ र मैले परमेश्वरको महिमा गर्ने तपाईँ मेरो इच्छा हो। तपाईँहरूमा पास्टर होला, अगुवा होला, प्रचारक होला, जब तपाईँ उभिएर मण्डलीमा प्रचार गर्नुहुन्छ, के विचार गर्नुहुन्छ? आज कसरी परमेश्वरको महिमा गर्ने? जे गर्नुहोस् प्रियहरू हो, त्यो चाहिँ नम्बर वान। अनि यहाँ हिब्रू 1:2 के छ? खासमा 1 पनि मैले राखेको हुनुपर्ने, कहाँ गयो हिब्रू 1:2? एनिवे, हिब्रू 1 चाहिँ के छ भने, परमेश्वरको वचन सुरुमा अगम वक्ता र भविष्य के भन्छ भविष्य वक्ताहरूद्वारा आयो, यी आखिरी दिनमा उहाँ हाम्रा आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ, येशु प्रभुद्वारा। पुत्रलाई नै उहाँले सबै कुराका अधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। त्यसकारण यहाँनिर के छ भने नि, सबै कुरा परमेश्वरले हाम्रो निम्ति येशु ख्रिस्टमा राखिदिनु भयो। येशु ख्रिस्टद्वारा हामी सबै कुरा पाउँछौँ। सो ख्रिस्ट चाहिँ हाम्रो केन्द्र हुनुपर्छ, उहाँको महिमा गर्ने हाम्रो लक्ष्य हुनुपर्छ। हाम्रो निम्ति सबै कुरा येशुबाट आउँछ, येशु नै सबै कुराको केन्द्र हुन्छ। हाम्रो सम्पूर्ण आशिषहरू एउटै व्यक्तिबाट आउँछ, एउटै ठाउँमा छ, त्यो येशु प्रभु। त्यसैले तपाईँहरू मैले येशु प्रभुलाई हाम्रो हृदयको सिंहासनमा राख्नुपर्छ। परमेश्वर पिताले हामीलाई दिनुहुने सबै कुरा येशु ख्रिस्ट उहाँको पुत्रद्वारा आउँछ, होइन? अर्को तपाईँलाई यो 3 पढ्न चाहन्छु। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ येशु प्रभु। येशु प्रभु जो हुनुहुन्छ परमेश्वरको महिमाको प्रतिबिम्ब, परमेश्वरको स्वभावको प्रतिरूप। येशु प्रभु नै परमेश्वरको प्रकटीकरण थियो। उहाँ संसारमा परमेश्वरको कस्तो हुनुहुन्छ भनेर प्रकट गर्न आउनुभयो। येशु प्रभुले भन्नुहुन्छ, मलाई जसले देखेको छ, परमेश्वर पितालाई देखेको छ, चिनेको छ, सम्पूर्ण विश्वासलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। कसले? येशु प्रभुले। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ। यो हिब्रू 1:1-3 तपाईँले पढ्नुभयो भने येशु ख्रिस्टको सर्वोच्चताको बारेमा यहाँ लेखेको छ, कसरी येशु ख्रिस्टलाई नै उहाँले सबै कुरा बनाउनु भयो। त्यस कारणले हाम्रो निम्ति सबै कुरा येशु प्रभुबाट आउँछ, त्यो कुरा हामीले यहाँ बुझ्दछौँ। येशु प्रभुबाट हाम्रो निम्ति सबै कुरा आउँदछ। जब येशु हाम्रो आँखा, जब येशुमा आफ्नो आँखा राख्दछौँ, सबै कुरा हामीले उहाँबाट पाउँछौँ। येशुतिर जब हेर्दछौँ हामीले, उहाँले हामीलाई सबै कुरा दिनुहुन्छ। सुसमाचार हामी प्रचार गर्छौँ। तपाईँ र मेरो जीवनमा पहिलो कुरा चाहिँ ख्रिस्ट केन्द्रमा सिंहासनमा बस्नु भएको। हामीले गरेको सुसमाचार प्रचार होस् अथवा जिउने काम होस् अथवा जेसुकै गरेको होस्, तपाईँ केवल ख्रिस्टको महिमाको लागि गर्नुहुन्छ भने तपाईँको प्रचारमा, तपाईँको सुसमाचारमा शक्ति हुन्छ। अनि तपाईँको सुसमाचार सुन्ने मान्छेहरूले तपाईँको बोलीमा मात्र होइन, तपाईँको जीवनमा परमेश्वरको प्रेम र शक्ति देख्छ। तपाईँ ख्रिस्टमा चम्कनु भएको हुन्छ अनि उनीहरूले तपाईँबाट आशिष पाउँछ, आशिष पाउँछ। तपाईँलाई यहाँ 2-3 पद मसँग छ, थुप्रै रहेछ तर आज भ्याउँदिनँ होला। सो एनिवे एक दुईवटा पद पढेर आज चाहिँ यहीँ सिद्धाउँछु त अर्को दिन गर्नुपर्छ, धेरै टाइम गयो। अनि यहाँनिर प्रकाशको पुस्तक तपाईँलाई मैले एक अध्याय अनि पाँच अध्याय पढ्न चाहन्थेँ, अनि त्यसपछि एफिसी तपाईँलाई एक दुईवटा पद यहाँ पढेर एफिसी पढेर आज सिधाउँछु, त अर्को हप्ता हामी यसलाई फेरि अगाडि बढाउँछौँ। विश्वासयोग्य साक्षी येशु ख्रिस्टदेखि मृतकबाट प्रथम जीवित हुनुभएको तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनुहुने उहाँलाई महिमा र पराक्रम सदा सर्वदा होस्। यहाँनिर प्रकाशको पुस्तकको एक अध्यायको पाँच र छ पदमा जब प्रेरित युहन्नाले परमेश्वरको आत्माबाट येशु प्रभुबाट यो प्रकाश पाउँदछन् यहाँ लेख्दछन्, यहाँ पनि येशु ख्रिस्टलाई नै महिमाको लागि भनिएको छ। वास्तवमा ख्रिस्ट येशु को हुनुहुन्थ्यो र उहाँको महिमा गर्ने कुरा हामीले विचार गर्नुपर्छ। प्रकाश पाँच अध्यायमा म पढ्छु, अनि तिनीहरू सबैले भेडाको पाठाको लागि एउटा नयाँ गीत गाए, तिमी त्यो बेरिएको चर्म पत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक भाषा, हरेक जाति, भाषा, कुल अनि राष्ट्रका मानिसहरूलाई किन्यौ। 10 पदमा, अनि तपाईँले तिनीहरूलाई हाम्रो परमेश्वरको सेवा गर्नलाई एक राज्य र पुजारीहरू बनाउनु भयो अनि तिमीहरूले संसारमा, यो अर्कै अनुवाद रहेछ, एनिवे संसारमा राज्य गर्ने छन्। तपाईँलाई 11 पद, तब मैले हेरे अनि सिंहासन, जीवित प्राणीहरू र धर्मगुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुने, तिनीहरूको संख्या लाखौं र करोडौं थियो। तपाईँलाई सरसर्ती यो पढ्दैछु, 5:12, तिनीहरू चर्को स्वरले यसो भनिरहेका थिए, मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र स्तुति ग्रहण गर्ने योग्यको हुनुहुन्छ। सबभन्दा ठुलो कुरा तपाईँ र मैले हाम्रो सेवाकाईमा, अनि आज त्यो सबै भन्नु म भ्याउँदिनँ, परमेश्वरलाई आदर, महिमा, इज्जत दिनुपर्ने हुन्छ। कति धेरै प्रचारकहरू के गर्छन्, आफै प्रचार गरेर मख पर्छन्, उनीहरूले गरेका काममा आफ्नै नाम माथि राख्छन्। त्यसो गर्दा के हुन्छ, हामी परमेश्वरको महिमा आफै लिन्छौँ, अनि त्यो धेरै ठुलो गल्ती कुरा हो। अनि एफिसी 14 के अरे 3 अध्यायमा एक दुईवटा पद पढ्छु, त्यसपछि म सिधाउँछु। 3:14 र 15, यसै कारण म पिताको सामुन्ने घुँडा टेक्दछु, एफिससका मण्डलीहरूको लागि, विश्वासीहरूको लागि पावलले प्रार्थना गरेको कुरा यहाँ हामी पाउँछौँ, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाउँ राखिएको छ येशु ख्रिस्टद्वारा। घुँडा टेकेर उनले प्रार्थना गर्छन्, 16 पदमा के छ, म यो प्रार्थना गर्दछु कि उहाँको महिमित सम्पत्ति अनुसार उहाँले तिमीहरूको भित्री मनुष्य त्यो उहाँको आत्माको शक्तिद्वारा बलवान बनाऊ। पहिलो कुरा, भित्री मनुष्यत्वमा बलवान बनाउन् हरेक व्यक्तिको। अर्को ठाउँमा हामी पाउँछौँ भित्री वार्तापमा नयाँ भएको होस्, होइन? त्यसपछि 17 पदमा के छ, ताकि ख्रिस्त तिमीहरूको हृदयमा विश्वासद्वारा बास गरून्, अनि म यो पनि प्रार्थना गर्दछु कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका हो। यहाँनिर प्रेममा जडा गाडेका र स्थापित भएका कुरा छ, अर्को हप्ता तपाईँलाई मैले वर्णन गर्नुपर्छ, आज टाइम पुग्दैन, कि प्रभुका सबै सन्तहरू सँगसँगै ख्रिस्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराई कति छ भने तिमीहरूले बुझ्न शक्ति पाउन सक। परमेश्वरको शक्तिद्वारा मात्रै प्रेमको, ख्रिस्टको प्रेमलाई हामी जान्न सक्दछौँ। अनि यहाँनिर ख्रिस्टको प्रेमको बारेमा, अनि सबै समझ भन्दा बाहिरको ख्रिस्टको प्रेम जान्न सक, एउटा पोइन्ट तपाईँले यहाँ याद गर्नुहोस्, येशु ख्रिस्टको प्रेम जो हाम्रो समझभन्दा बाहिर छ, हाम्रो समझले बुझ्न सक्दैन, त्यसलाई जान्न सक, त्यो जान्नलाई चाहिँ परमेश्वरले हामीलाई यो शक्ति दिनुहुन्छ, गहिराई बुझ्न सक्ने शक्ति। यो कुरो चाहिँ ख्रिस्टको प्रेमको चौडाइ लम्बाइ बुझ्न सक्ने शक्तिको लागि पावलले परमेश्वरसँग प्रार्थना गर्छ। अनि यहाँ 19 पदमा तपाईँलाई दोस्रो कोरन्थी 5:14 पदमा ख्रिस्टको प्रेमको बारेमा यहाँ छ। वास्तवमा पावलले के भन्छ, ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ, ख्रिस्टको प्रेमले बाध्य गराउँछ। अङ्ग्रेजीमा भन्छ लभ अफ क्राइस्ट कन्स्ट्रेन्स अस, तिमीहरूलाई प्रेम गर्ने कुरा, तिमीहरूलाई सहायता गर्ने कुरा, तिमीहरूको निम्ति समर्पित हुने कुरा त ख्रिस्टको प्रेमले हामीलाई आकर्षित गर्छ, त्यसले बाध्य बनाउँछ। प्रियहरू हो, हामी परमेश्वरको महिमाको लागि जिउँछौँ भने ख्रिस्टको महिमाको लागि जिउँछौँ। अनि यहाँनिर एफिसी 1:3 के छ, अघि तपाईँलाई मैले यो पदको बारेमा भनेको थिएँ, हाम्रो प्रभु येशु ख्रिस्टका पिता परमेश्वरलाई धन्यवाद होस्, उहाँले येशु ख्रिस्टमा हामीलाई स्वर्गीय स्थानमा प्रत्येक आशिष, प्रत्येक आत्मिक आशिष दिनुभएको छ। हामीले पाउने सम्पूर्ण आशिषको केन्द्र एउटै ठाउँ र एउटै व्यक्ति जो येशु ख्रिस्ट हुनुहुन्छ। अन्तिममा यो पढेर म सिद्धाउँछु, अनि एफिसी यो अर्को हप्ता हामी केही छलफल यसको बारेमा, किनभने धेरै कुरा यहाँनिर छ जुन चाहिँ तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। एफिसी 3:20-21, उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा दिन सक्नुहुन्छ। सी, उहाँको शक्तिले हामीले मागेको भन्दा प्रशस्त मात्रामा दिएर त्यो काम हुन्छ, उहाँद्वारा हुन्छ हामीमा। यो कुरो परमेश्वरको प्रतिज्ञा पावलले यहाँ प्रार्थना गर्छन्, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। अनि यो अन्तमा उनले के गर्छन्, मण्डलीमा ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। आज तपाईँ र मेरो मण्डलीमा एक नम्बरको उद्देश्य एक एक व्यक्तिको के हो, परमेश्वरको महिमा होस्। एकले अर्काको कुरा काटेर, विरोध गरेर, फुटाएर, गुटबन्दी गरेर यता र उता परमेश्वरको महिमा होइन, हामी क्षमा दिनुपर्छ, परमेश्वरको हृदय चाहिन्छ। अनि त्यो कुरो चाहिँ ख्रिस्टको यहाँनिर यो 19 ज्ञानलाई माथ गर्ने ख्रिस्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरपिनु हो। यहाँ प्रियहरू हो, तपाईँ र म परमेश्वरको सारा पूर्णताले भरिपूर्ण हुन जरुरी छ। त्यो व्यक्तिले मात्र मण्डलीमा ख्रिस्टको महिमा ल्याउँछ। तपाईँ र म परमेश्वरको पूर्णताले भरिनुपर्छ। परमेश्वरको पूर्णताले कसरी भरिने, ख्रिस्टको प्रेम थाहा गरेर, जब हाम्रो समाजलाई नै म्याथ माथ गर्ने ख्रिस्टको प्रेम हामी थाहा पाउँछौँ, त्यसलाई चिन्छौँ, अघि हेरेको लम्बाइ चौडाइ गहिराइ जो ख्रिस्टको प्रेमको, अनि हामी सारा परमेश्वरबाट भरपूर्ण हुन्छौँ। अर्को शब्दमा तपाईँ र ममा टोटल्ली परमेश्वरको स्वरूप, येशुको स्वरूप बन्छ, हाम्रो चरित्र येशुको जस्तो हुन्छ। अनि मानिसहरूले तपाईँ र मलाई देख्ने बित्तिकै, डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन, तपाईँ र म ज्योति, मत्ती 5:14 अनि 16 भनेको छ, जब हाम्रो सुकर्म मान्छेले देख्छ पिताको महिमा गर्छ। त्यस कारणले प्रियहरू हो, परमेश्वरको सेवा गर्ने कुरा, परमेश्वरलाई पछ्याउने कुरा चान्चुने छैन। प्रियहरू, तपाईँ र मलाई आशिषमा डोलाउनु भएको छ, आनन्दको निम्ति डोलाउनु भएको छ, तर हामी आफै बठ्याई गरेर, कतिजना मान्छेहरू अहिले नेपालमा मात्रै होइन जहाँसुकै नै राजनीति त्यस्तै छ, एउटाले ओभरटेक गर्ने अर्कोले, अनि चर्चमा त्यो कुरो आउनु थाले हुन्छ क्या। कहिलेकाहीँ तपाईँ र मैले नजाने होला, तर लेट्स कम टु गड। परमेश्वरले यता यो पो गर्नु खोज्नु भएको छ, सारा परमेश्वरको कुराले भरियो, ख्रिस्टको प्रेम थाहा गर्ने, अनुभव गर्ने। प्रियहरू, जब ख्रिस्टको प्रेम अनुभव हुन्छ नि, तपाईँ र म मानिसहरूको अगाडि ख्रिस्टको प्रेम देखाउने हुन्छौँ, ख्रिस्टको प्रेमद्वारा बोल्न सक्ने हुन्छौँ, ख्रिस्टलाई प्रज्वलित गर्न सक्ने हुन्छौँ। अनि त्यो प्रेम पावलकोमा थियो, त्यसैले अघि हामी पढेको जस्तै 2 कोरिन्थी 5:14 ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ, ख्रिस्टको प्रेमले नै मलाई यो एकदमै कोसिस गराउँछ कि मानिसहरूको निम्ति दुःख सहेर उनीहरूको निम्ति आशिष ल्याउने। प्रियहरू, यो ख्रिस्टको प्रेम तपाईँ र मलाई आज त्यत्तिकै बगिरहेको छ, हामीले केवल विश्वासद्वारा उहाँको पछि लाग्नुपर्छ। परमेश्वरले भनेको वचनद्वारा तपाईँलाई कुनै कुरा आउनुहोस् होला, तपाईँहरू बाइबल धेरै पढ्न सक्नुहुन्न, धेरै स्कुल जानु भएको छैन, केही बुझ्नु भएको छैन, तर परमेश्वरमा असम्भव केही छैन। केवल परमेश्वरमा पुरा हृदयले जानुहोस्, तपाईँलाई उहाँको इच्छा योजना, उहाँलाई कसरी महिमा दिने उहाँसँग छ, सबैको लागि उहाँलाई विश्वास गर्नुहोस्, प्रार्थना गर्नुहोस्, परमेश्वरलाई पछ्याउनुहोस्।